रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारले दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरूलाई फागुन 2 देखि 8 गतेसम्म कोरोनाको खोप लगाउने, राज्य विरूद्ध अपराध गरेको आरोपमा नेकपा प्रचण्ड नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ, र म्यानमारको सैनिक नेतृत्वमाथि अमेरिकाको नाकाबन्दी, नेताहरूलाई रिहा गरी प्रजातन्त्र पुनः बहाली गर्न चेतावनी। प्रहरीले राज्य विरूद्ध अपराध गरेको आरोपमा नेकपा प्रचण्ड नेपाल समूहकी केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रेलाई पक्राउ गरेको छ। महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उहाँको आफ्नै निवास काठमाडौँ महानगरपालिका 31 स्थित शंखमूलबाट पक्राउ गरेको हो। यसअघि गोर्खाको एउटा कार्यक्रममा राष्ट्रपति विरूद्ध टिप्पणी गरेपछि उहाँको आलोचना हुँदै आएको थियो। सोही विषयमा अनुसन्धानका लागि प्रहरीले झाँक्रेलाई पक्राउ गरेको हो। राज्य विरूद्धको अपराध अन्तर्गत दफा 58 कसुरमा पक्राउ पूर्जी जारी गरी झाँक्रेलाई नियन्त्रणमा लिएको महाशाखा प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताउनु भएको छ। पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले कंग्रेस निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको बताउँदै संसद पुनस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। सभापति देउवाले पार्टीले गरेको समावेशी व्यवस्थाका बारेमा सबै समुदायको तल्लो स्तरमा पुगी सो बारेमा प्रचार गर्न र कंग्रेसको पक्षमा माहौल बनाउन नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभयो। सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन 2 गतेदेखि कोरोना भाइरस विरूद्धको कोविशील्ड लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले फागुन 2 देखि 8 गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउने जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सीमा सुरक्षा चौकीमा खटिएका सुरक्षाकर्मी र पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइनेछ। कुल जनसंख्याको 72% खोप लगाउने सरकारको योजना छ। भारत सरकारको अनुदानमा 10 लाख मात्रा खोप उपलब्ध गराइएको छ। त्यस्तै चीन सरकारले पनि नेपाललाई 5 लाख मात्रा खोप उपलब्ध गराउने भएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले दोस्रो चरणको खोप अभियान नयाँ खोप आएपछि मात्र सञ्चालन गरिने बताउनुभयो। भ्रमण भिजामा विदेश जाने महिलाले परिवार र स्थानीय तहको सिफारिस अनिवार्य चाहिने भन्ने विषयमा कुनै पनि निर्णय नभएको अध्यागमन विभागले जनाएको छ। पछिल्ला केही दिन यता भिजिट भिजामा जाँदा अनिवार्य रूपमा परिवार र स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय भएको भन्दै चर्चाको विषय बनेपछि विभागले गम्भीर ध्यान आकर्षण भएको जनाएको हो। विभागले आज एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा कुनै पनि निर्णय नभएको भन्दै भ्रममा नपर्न सबैलाई अनुरोध गरेको छ। यसैबीच जुनसुकी देशमा जाने नेपालीले 15 लाख रूपियाँ बराबरको बीमा गरेको प्रमाणपत्र पेश गरेपछि मात्र अनुमति दिने गरी विभागले कार्यविधि संशोधन गर्न मन्त्रालयमा सिफारिश गरिएको विभागका महानिर्देशक रमेश कुमार केसीले जानकारी दिनुभयो। मेलम्ची खानेपानी आयोजना अन्तर्गतको सुन्दरी जलस्थित पानी प्रशोधन केन्द्र सञ्चालन सम्बन्धी छलफल शुरू भएको छ। राष्ट्रिय गौरवको स्वायोजना अन्तर्गतको सुरुङ पुनः परीक्षणको तयारी भइरहँदा खानेपानी मन्त्रालय, आयोजना, काठमाडौँ उपत्यका खानेपानी विकास बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले पानी प्रशोधन केन्द्र सञ्चालनबारे छलफल गरिरहेको हो। सुन्दरी जलमा पानी झारेदेखि नै केयूकेएलले पानी प्रशोधन केन्द्रमा केही संख्यामा कर्मचारी राख्ने गरी छलफल भइरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन साकेले जानकारी दिनुभयो। शुरूमा हेडवर्क्स र प्रशोधन केन्द्रको निर्माण आयोजनाले र पाइप लगायत अरू पूर्वाधारको निर्माण आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ। पश्चिम लमजुङको कोलासोथर गाउँपालिका अन्तर्गतको चिमु डाँडा बेतनी सड़क निर्माण शुरू भएसँगै स्थानीय हर्षित भएका छन्। गण्डकी प्रदेश सरकारको क वर्गमा परेको प्रादेशिक सड़क कोलासोथर गाउँपालिकाको गिलुङ चिमु डाँडादेखि बेतनीसम्म करिब 9 किलोमिटर सड़क निर्माण कार्य सुचारू भएको हो। लमजुङबाट संवाददाता सरोज विश्वकर्मा।
गण्डकी प्रदेश सरकारको ग वर्गको प्रादेशिक सड़क अन्तर्गत आर्थिक वर्ष 2076-77 सड़क निर्माणका लागि 28,40,410 रूपियाँमा ठेक्का सम्झौता भएको हो। ठेक्का सम्झौता भएको उक्त सड़कमा हाल 2 किलोमिटर 800 मिटर कटिङको काम पूरा भइसकेको छ। सड़कमा अर्धनाली निर्माण र टेवा पर्खाल बनाउने काम बाँकी रहेको पूर्वाधार विकास कार्यालय लम्जुङका प्राविधिक राजेन्द्र छेत्रीले बताउनुभयो।
आर्थिक वर्ष 76-77 ठेक्का एग्रीमेन्ट भएको, हाल यसको कटिङको काम चाहिँ पूरा भइसकेको, स्लोपहरू मेन्टेन गरेर राम्रो भएको देखिन्छ। यसमा चाहिँ कटिङ सहित अर्ध नालीको पनि काम रहेको छ, टेवा पर्खाल जालीको पनि काम रहेको छ।
हाल मध्य नेपालको डडुवा रामबजार भएर पोखरा जाने गिलुङ भोजे खामराङका स्थानीयहरू उक्त सड़क खुलेसँगै करिब 1.5-2 घण्टामै पोखरा पुग्न सकिने बताउँछन्। उक्त सड़क सम्पन्न भएमा गिलुङ लगायत जिल्ला सदरमुकामको बाटो भएर पोखरा पुग्ने गरेका भुजुङ घनपोखरा खलेगाउँ मालिङका नागरिकलाई पनि निकै सहज हुने स्थानीय वडा अध्यक्ष नन्दजङ गुरुङले बताउनुभयो।
बजारबाट हुँदाखेरि पोखरा जानु पर्थ्यो, समय धेरै लाग्थ्यो। यो बाटो सम्पन्न भयो भने हामी 1.5 घण्टामा पोखरा पुग्छौँ। समयको सदुपयोग पनि हुन्छ, आर्थिक सदुपयोग, हरेक कुरा हामीलाई फाइदा हुन्छ।
चिमु डाँडादेखि बेतेनीसम्म करिब 9 किलोमिटर सड़क निर्माण गर्ने योजना रहे पनि निर्माण कार्यले पूर्णता भने पाउन सकेको छैन। हाल सड़क खोल्ने क्रममा गिलुङदेखि बेतेनीसम्मको बीच भागमा रहेको वन क्षेत्रमा सालको रूख कटान गर्नुपर्ने भएकाले प्राविधिक समस्या देखिएको छ। सरोज विश्वकर्मा, रेडियो नेपाल, लमजुङ।
लमजुङको यो रिपोर्टपछि अब अर्को विषय। पश्चिमी वायुको प्रभावले आगामी 3 दिन मौसम बदली हुने भएको छ। भोलि देशका उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद प्रतिभा मानन्दरले जानकारी दिनुभयो। पाल्पाका स्थानीय तहले विद्यालयमा शुरू गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। संघीय र स्थानीय सरकारको आर्थिक सहयोगमा दिवा खाजा कार्यक्रम सञ्चालनमा आएपछि बालबालिकाहरू नियमित विद्यालय आउन थालेका छन् भने बीचमा विद्यालय छाड्ने विद्यार्थीको संख्या समेत घट्न थालेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पाको रम्मा गाउँपालिकाले कक्षा 8 सम्मका बालबालिकालाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको छ। सो कार्यक्रम सञ्चालनमा ल्याएपछि विद्यार्थी नियमित रूपमा कक्षा कोठामा उपस्थित हुन थालेको विद्यालयहरूले जनाएका छन्। कक्षा 5 मा अध्ययनरत रम्मा 3 का विद्यार्थी वीरेन्द्र सुनार।
स्कुलमा खाजा खान पाइन्छ, यसले गर्दा पढ्न पनि मन लाग्छ।
जिल्लाका सबै स्थानीय तहले संघीय सरकारको सहयोगमा कक्षा 5 सम्म र कतिपयले आफ्नै लगानीमा कक्षा 8 सम्म दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएका हुन्। दिवा खाजा कार्यक्रमले विद्यार्थी विद्यालयमा नियमित आएको र विद्यार्थी संख्या समेत वृद्धि हुने बताउनु देवी छोरा 3 पेलाबासको जनजागृति आधारभूत विद्यालयका शिक्षक राम नरेश यादव।
दिवा खाजा लागू भएपछि विद्यालयमा विद्यार्थी नियमित आएका छन्, जसले विद्यार्थी संख्या समेत सामुदायिक विद्यालयमा बढ्ने अनुमान छ।
पोषणयुक्त आहारका कारण विद्यार्थीहरूको शारीरिक वृद्धि र विकासमा समेत राम्रो प्रभाव परेको पाइएको छ। दिवा खाजाले सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढेको र गाउँपालिकाले सबै खाले सहयोग गर्ने बताउनुहुन्छ। देवी छोरा गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्की।
सामुदायिक विद्यालयमा आकर्षण भएर विद्यार्थी संख्या बढेको छ। विद्यालयमा उपस्थित नहुने विद्यार्थीहरू पनि खाजाले गर्दाखेरि दैनिक उपस्थिति हुने संख्या पनि बढ्दै गएको छ।
कोरोना संक्रमण पछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहँदा दिवा खाजाले त्यसलाई थप सहयोग गर्ने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री रहेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम।
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुल नखोलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचारमा के अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारका सैनिक नेतृत्व विरूद्धको नाकाबन्दी सम्बन्धी निर्णय अनुमोदन गर्नुभएको छ। जननिर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएको सैनिक नेतृत्वलाई नियन्त्रणमा रहेका सबै नेताहरूलाई मुक्त गरेर प्रजातन्त्र पुनर्बहाली गर्न चेतावनी दिँदै आएको अमेरिकाको बाइडेन सरकारले लगाएको पछिल्लो नाकाबन्दीमा सैनिक नेतृत्व र उनीहरूको आफन्तलाई निशाना बनाइएको छ। अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङ बीच भएको पहिलो औपचारिक संवाद सौहार्दपूर्ण हुन नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। आफूले औपचारिक रूपमा राष्ट्रपतिको पदभार ग्रहण गरेपछि विश्वका महत्वपूर्ण राष्ट्रका नेताहरूसँग संवाद गर्दै आउनुभएका बाइडेनले सीसँग गर्नुभएको पछिल्लो संवादमा सिन्जियाङमा भएको भनिएको विभेद लगायत हङकङ र ताइवानको विषयलाई लिएर उत्पन्न तनावको विषयमा कुरा उठाउनु भएको व्हाइट हाउस स्रोतले जनाएको छ। यसैबीच बाइडेनसँगको संवाद उल्लेख नगरी चिनिया संचार माध्यमहरूले राष्ट्रपति सीले बाइडेन प्रशासनलाई चीन अमेरिका सम्बन्ध झनै बिगार्ने कार्य नगर्न सचेत गराउनु भएको उल्लेख गरेका छन्। भारत र चीन बीचको विवादित सीमा क्षेत्रमा जारी तनाव कम गर्न दुई देश सहमत भएका छन्। भारतका रक्षा मन्त्री राजनाथ सिंहले संसदमा चीनसँगको सीमा विवादको विषयमा जानकारी गराउने सम्बन्धमा महिनौदेखिको वार्ता र छलफलपछि चीन र भारत विवादित क्षेत्रमा सैन्य गतिविधि घटाएर प्रत्यक्ष भिडन्तको स्थिति पैदा हुन नदिनेमा सहमत भएको जानकारी गराउनु भएको छ। इथियोपियाको टाइग्रे इलाकामा संघर्षका कारण मानवीय राहत सामग्री पुग्न नसक्दा दशौं हजार व्यक्ति खान नपाएर मर्नुपर्ने स्थिति पैदा भएको भन्दै अन्तर्राष्ट्रिय राहत संस्था रेड क्रसले टाइग्रे इलाकामा तत्काल राहत सामग्री पुर्याउने व्यवस्थाका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराएको छ। टाइग्रे इलाकामा मचिएको स्वतन्त्रता संघर्षपछि सरकारी सेनाले शुरू गरेको आक्रमक अभियानका कारण अहिले टाइग्रे इलाका अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ। टाइग्रे इलाकामा बसोबास गर्ने 80% भन्दा बढी व्यक्ति खाद्यान्नसहित आधारभूत आवश्यकताबाट वञ्चित भएका भन्दै इथियोपियाली रेडक्रस सोसाइटीका अध्यक्ष अबेरा टोलाले सयौंको संख्याका व्यक्तिले खानै नपाएर ज्यान गुमाउन बाध्य भएका र बेलैमा राहत सामग्री नपुगे टाइग्रे क्षेत्रको अवस्था भयावह बन्ने बताउनु भएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। सरकारले दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरूलाई फागुन दुईदेखि आठ गतेसम्म कोरोनाको खोप लगाउने, राज्य विरूद्ध अपराध गरेको आरोपमा नेकपा प्रचण्ड नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ, र म्यानमारको सैनिक नेतृत्वमाथि अमेरिकाको नाकाबन्दी, नेताहरूलाई रिहा गरी प्रजातन्त्र पुनः बहाली गर्न चेतावनी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।